नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
बैंक पनि साथी पनि।
विस्थापित बाढी पीडित भोकभोकै सबै ठाउँमा राहत नपुगेको गुनासो उद्धार र राहतमा कमी हुन नदिन बाँकेमा दुई मन्त्रीद्वारा सरकारी अधिकारीलाई निर्देशन।
बाँके र बर्दियाका विभिन्न ससाना सडक भत्किँदा बाटो अवरुद्ध, तीन दिनदेखि अवरुद्ध पूर्व पश्चिम राजमार्ग सुचारु।
हवाई टिकट नपाउँदा हुम्लाका सर्वसाधारणलाई शास्ति, विभिन्न सङ्घ संस्था तथा निकायद्वारा राहत सङ्कलन सुरु।
र आज भारतको 17 स्वतन्त्रता दिवस, सीमा क्षेत्रमा सुरक्षाको कडाई, दिपाइलमा 200 घर बाढीको उच्च जोखिममा।
अन्तर्राष्ट्रिय प्रविधिद्वारा डिजाइन गरिएका 100% उच्च गुणस्तर प्रमाणित युक्त सुन तथा हिराका गहनाहरू अधिराज्यभरि उपलब्ध छ।
हामी सधैँ ग्राहकको सन्तुष्टि प्रति सचेत र समर्पित छौँ।
टिसा ज्वेल्स एन्ड डायमन्ड,
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीको सुरुमा तीन दिनदेखि अवरुद्ध राजमार्ग सुचारु। शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण राजमार्ग अवरुद्ध भएको थियो। बाढीसँगै बगेर आएका रुखहरू अड्किँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको गन्धैली खोला र गाभर खोलाको पुल भत्किएको थियो। पुल भत्किएर पूर्वपश्चिम राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरू चल्न नसकी तीन दिनदेखि आवागमन ठप्प भएको थियो। शनिबार साँझबाट सडक खुलाउने प्रयास गरिए पनि गैराति आएको बाढीले दिनभर बनाएको संरचना बगाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग तथा अन्य निकायको संलग्नतामा अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास हिजो दिउँसो मात्र सफल भएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेका अनुसार लामो प्रयास पश्चात हिजो दिउँसोदेखि एकतर्फी रूपमा साना तथा ठुला सबै सवारी साधनहरू सञ्चालनमा आएका छन्। सडक अवरुद्ध हुँदा हजारौँ यात्रु तीन दिनदेखि अलपत्र परेका थिए। उता कोहलपुरका युवाहरूले समेत बाढी पीडितहरूलाई खाद्यान्न सहयोग गरेका छन्। आजको मिसन टुडेमा खबर छ।
बर्दियाको सदरमुकाम गुलरिया जोड्ने बारबर्दिया नगरपालिका जब्दीघाट पुल भाँचिएको छ। बर्दियाको गुलरिया र मगरागाडी जोड्ने बबई नदीमाथि बनेको उक्त पुल बबई नदीमा आएको बाढीले हिजो बिहान भाँचिएको हो। जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले पुल भाँचिएपछि त्यहाँका जनताको सदरमुकामसँग सम्पर्क विच्छेद भएको जानकारी दिनुभएको छ। करिब 425 मिटर लामो पुल 16 करोडको लागतमा निर्माण भएको थियो। निर्माण भएको एक वर्ष नपुग्दै पुल भाँचिन पुगेको हो। सद्भाव दैनिकमा खबर रहेको छ। उता बाढीले सत्ती भजनी हुलाकी सडक भत्काएको छ। टिकापुर स्थित भजनी नगरपालिका 8 सोनाहा फाटा नजिकै 30 मिटर सडक भत्किएको हो। सडक भत्किएपछि स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ। हुलाकी सडक माथिबाट बाढी बग्दा टिकापुर र भजनी नगरपालिका जोड्ने पथ्रिया नदीको पुल तथा गैरी नाला पुलको बिचमा पर्ने सडक भत्किएको स्थानीय खेमराज पाण्डेले बताउनुभयो। नागरिक दैनिकमा खबर छ।
बाँकेको राप्ती सोनारी गाउँपालिका 3 बैजापुर्की नुमा शाही घरमा तीन दिनदेखि चुलो बलेको छैन। राप्तीको बाढीले घर खण्डहरमा परिणत भएको छ भने अन्नपात लत्ता कपडा पुरै भिजेका छन्। करिब 2 फिटसम्म पानी जमेका कारण बाढी घटे पनि घरभित्र जमेको हिलो सुक्न पाएको छैन। दिनहुँ वर्षा भइरहेकोले भिजेको अन्नपात सुकाउन पाएका छैनन्। शाही परिवारले छिमेकीको घरमा आश्रय लिइरहेको छ। घरभित्र पस्ने बित्तिकै मन भक्कानिन्छ। सुषमाले भन्नुभयो, बाढीले हामीलाई सुकुम्बासी नै बनायो। गाउँमा राप्ती नदीको बाढी आउने कल्पना नै नगरेकाले पूर्व तयारी नगरिएको र यसले धेरै क्षति बेहोर्नु परेको उहाँले सुनाउनुभयो। मध्यरातमा बाढी आएकोले मुस्किलले ज्यान जोगाउन सफल भएको सुषमाले बताउनुभयो। मध्यरातमा बाढी आएका कारण बल्ल तल्ल ज्यान जोगिए पनि घरमा रहेका अन्नपात लुगा फाटो सबै भिजेपछि के खाने र के लाउने भन्ने चिन्ताले पिरोलेको छ। राहत सङ्कलन र वितरण सुरु। बाढी पीडितका लागि जिल्लामा विभिन्न व्यक्ति क्लब तथा सङ्घ संस्थाले राहत सङ्कलन सुरु गरेका छन्। जिल्ला बाल क्लब सञ्जाल, नगर स्तरीय बाल सञ्जाल, बी ग्रुप, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, निजामती कर्मचारी युनियन सङ्घ, निजामती कर्मचारी सङ्गठन, क्रियाशील पत्रकार महिला, लायन्स तथा लियो क्लब, जेसिस लगायत सङ्घ संस्थाले राहत सङ्कलन अभियान सुरु गरेका छन्। यसैबीच ब्याकवर्ड सोसाइटी एजुकेसन बेसले बाढी प्रभावित राप्तीपारी सुनारी गाउँपालिकाको वडा नम्बर 3 र 4 हिजो चिउरा र चाउचो वितरण गरेको खबर आजको नागरिकमा अर्जुन ओलीले लेख्नु भएको छ।
गए रातिदेखि बाँके बर्दिया लगायतका स्थानमा वर्षा भइरहेको छ। अहिलेको ताजा अवस्थामा बाँकेको राप्ती नदीमा पानीको सतह 3.62 मिटर छ। यो खतराको सतहभन्दा धेरै कम हो। 5.4 मिटर भएमा क्षति हुन सक्ने र त्यसले असर पुग्ने बताइएको छ। उता बर्दियामा भने बबैनको चेपाङमा 5.11 मिटर छ भने भादा नदी आसपासमा 7.11 मिटरमा पानीको सतह छ। यो भने खतराको तहभन्दा बढिरहेको बर्दिया प्रहरीले जनाएको छ।
बाँके राप्तीपारी सुनारी गाउँपालिकाको अघिया स्थित सिटा सिँचाइ आयोजनाको मूल बाँधको ढोका समयमा नखोल्दा राप्ती नदीको बाढीले ठूलो धनजनको क्षति पुर्याएको छ। वर्षा भइरहेको अवस्थामा पनि मूल बाँधको ढोका बन्द गरिदिँदा बाढीले उक्त गाउँपालिकाको वडा नम्बर 3 र 4 बैजापुर तथा वडा नम्बर 5 बिनौनामा अकल्पनीय क्षति पुगेको हो। यी वडाका दर्जनौँ गाउँ डुबानमा पर्दा हजारौँ घर परिवारको यतिखेर विचल्ली भएको छ। सिटा सिँचाइ आयोजनाको लापरवाहीले राप्ती नदीको भेल सिधै गाउँमा पसेको खबर आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले लेख्नु भएको छ भने यता बर्दियाबाट निर्मल घिमिरेले लेख्नु भएको खबर रहेको छ। पशुपन्छी विकास मन्त्री सन्तराम थारूको नेतृत्वमा बनियाभारको रामपुर, पद्नाहा, पञ्चजन्य उच्चमावि, मधुबनको त्रिभुवन उच्चमावि, सूर्यपटुवामा हेलिकप्टर मार्फत हिजो प्रारम्भिक राहत वितरण गरिएको छ। 48 घण्टापछि सडक अवरुद्ध भएको ठाउँमा हेलिकप्टर मार्फत राहत वितरण गरिएको थियो। हेलिकप्टर मार्फत राहत वितरण गर्ने तोकिएका अधिकांश ठाउँमा हिजो पनि पीडितले राहत पाउन सकेनन्। यसैकि बीच गुलरिया नगरपालिकाका सङ्गम बस्तीमा हिजो दिउँसो मात्र नगरपालिका जनप्रतिनिधिहरूले राहत स्वरूप चिउरा र भुजा वितरण गरेका छन्। पिउने पानीको हाहाकार, बाढीमा फँसेका परिवारका लागि पानीको हाहाकार भएको छ। गुलरिया नगरपालिका मजदैया, सूर्यगौडी र भैसाहीमा पानीको हाहाकार भएको हो। अधिकांश सडक अझै अवरुद्ध। बबईको बाढीबाट गुलरिया सदरमुकामसँग प्रत्यक्ष सम्पर्क गराउने अधिकांश सडक अवरुद्ध भएका छन्। नेपालगञ्ज गुलरिया सडक सञ्चालन गर्न प्रहरीको टोली खटिए पनि हिजो दिउँसोसम्म सवारी साधन चल्न सकेनन्। 28 गतेदेखि नै अवरुद्ध नेपालगञ्ज सडक सञ्चालनमा ल्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्। यता बाढीले भत्काएको पूर्वपश्चिम राजमार्गको कलभर्ट बाढीले बगाएको खबर आजको नागरिकमा छापिएको छ।
आकाशमा कालो बादल मडलिरहेको थियो। धार बदलेर बगेको नदीको पानी सुकेर हिलो मात्रै थियो। हिजो सिमसिमे पानीमा उभिएर झुप्पी बुढाथोकी माटोको थुप्रामाथि टुलाइरहनु भएको थियो। तर त्यो माटोको थुप्रो नभएर उहाँको घर थियो। घर माटोमा पुरिएको छ। त्यहीँबाट वास्स गन्ध आइरहेको थियो। त्यो गन्ध त्यहीँ पुरिएका उहाँका 15 खसी बाख्राको हो। वर्षभरि जम्मा गरिराखेको अन्नपात र लत्ता कपडा सबै माटोमुनि छ। नदीको पानी 81 कसरी घरभित्र पस्यो उहाँलाई केही पत्तो छैन। शुक्रबार बिहान बिउजिने बेलामा ओछ्यानमा चिसो पसेपछि उहाँ खटियाबाट ओर्लिनु भएको थियो। झिसमिस अँध्यारो धमिलो पानी, उहाँको नजर नै धमेलियो। एकाएक सबैतिर पानी नै पानी भयो। दिउँसोसम्म त उहाँको घरमा माटो र बालुवाको ढिस्को बनिसकेको थियो। शुक्रबारदेखि झुप्पीको मुखमा अन्न परेको छैन। खाना त कसरी खान सक्छु र म भन्ने गुनासो राख्नुभएको छ। जिन्दगीभरको कमाइ गयो। बस्ने ठाउँ छैन, खाने घाँस छैन, चप्पलधारी झिक्न सकिन। गजेन्द्र बोहराले अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर लेख्नु भएको छ।
बाढी पीडितको उद्धार र राहतमा कमी हुन नदिन सरकारी अधिकारीलाई मन्त्रीले निर्देशन दिएका छन्। बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नेपालगञ्ज आउनुभएका सिँचाइ मन्त्री सञ्जय गौतम र भूमि सुधार मन्त्री गोपाल दहितले हिजो बेलुका यस्तो निर्देशन दिनुभएको हो। बाँकीका बाढी पीडितको उद्धार र राहत वितरणको अवस्थाबारे सरकारी अधिकारीको ब्रिफिङ सुनिसकेपछि मन्त्री गौतमले पीडितलाई अनुभूति हुने गरी राहत वितरण गर्न निर्देशन दिनुभयो। राहत वितरण प्रक्रियामा समान किसिमले होस्। उहाँले भन्नुभयो जनप्रतिनिधिले सहजीकरण गरिदिनुहुन्छ, राहत वितरण दैवी प्रकोप उद्धार समितिले एकद्वार प्रणालीबाट गर्छ, बाढी पीडितलाई जे आवश्यकता पर्छ त्यसको व्यवस्थापन गरे वितरण गर्न उहाँले सरकारी निकायको ध्यान आकर्षण गराउनुभयो। बाढीमा देखाएको सक्रियतालाई सरकारले मूल्याङ्कन गर्दै बताउँदै उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्नुभयो। मन्त्री गौतमले भन्नुभयो पैसा र साधन स्रोतको कमीले पीडित भोकै बस्न नपरोस्, जिल्ला बाहिर रहेका प्रमुखलाई कार्यालयमा फर्किन उहाँले निर्देशन दिनुभएको खबर आजको नागरिकमा छापिएको छ। पश्चिम डायरीमा बाढी पीडितको राहत तथा उद्धारका लागि भइरहेको तत्कालीन पहल,
तत्काल राहतको लागि हामीले चाहिँ फुड आइटमहरूमा हामीले चिउरा चाउचाउ बिस्कुट लगायतका खाद्यान्न सामग्रीहरूलाई उपलब्ध गराएर राहत दिने पहल र प्रयासहरू गरिरहेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र, यहीँ पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496623624, 98582020705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482063899।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको 4 वर्षे बिएससी सिएसआइटी विषयको 2074 सालको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना।
यस क्षेत्रकै त्रिवीको एकमात्र आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दक्ष तथा अनुभवी स्थायी प्राध्यापकहरूद्वारा सेमिस्टर प्रणाली अनुसार पठन पाठन हुने 4 वर्षे स्नातक तह बिएससी सिएसआइटीमा इच्छुक विद्यार्थीहरूका निमित्त 2074 सालको लागि नयाँ भर्ना खुलेकोले आवेदन यही साउन 17 गतेदेखि रु 1200 यस क्याम्पसमा प्राप्त गरी बुझाउन सकिनेछ। आवेदन फारम बुझाउने अन्तिम मिति यही भाद्र 14 गतेसम्म र दोब्बर दस्तुर भाद्र 19 गतेसम्म रहेको जानकारी गराइन्छ। प्रवेश परीक्षा भाद्र 24 गते दिनको 12 बजेदेखि 2 बजेसम्म हुनेछ। यस सम्बन्धमा थप जानकारीका लागि यस क्याम्पसको बिएससी सिएसआइटी शाखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क नम्बर 98582154, सहायक क्याम्पस प्रमुख विज्ञान।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकी बर्दिया र दाङमा बाढीले ठुलो धनजनको क्षति पुर्याएको छ। तिनै जिल्लामा गरेर अहिलेसम्म बाढीका कारण 9 जनाले ज्यान गुमाइसकेका छन् भने हजारौँ घर विस्थापित भएको अवस्था छ। बाँकीमा बाढी पीडितहरूको अवस्था तथा राहत वितरणबारे कुराकानी गर्दै बाँकीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी।
बाँके जिल्लामा खास गरेर राप्ती नदी र यसका सहायक नदीहरूमा गत साउन 27 गतेदेखि परेको अविरल बर्सातले डुबानमा धेरै जनताहरू डुबानमा परिरहनु भएको छ। अहिलेसम्म हामीले चाहिँ प्राप्त जानकारी अनुसार 6747 घर परिवारहरू प्रभावित हुनुभएको छ र 272 घर परिवारहरूलाई विस्थापित हुने अवस्था सिर्जना भएको छ। 3 व्यक्तिको मृत्यु भइसकेको छ भने खास गरेर चाहिँ नि राप्ती सुनारी गाउँपालिका र डुडुवा गाउँपालिका अधिकांश भाग चाहिँ डुबानमा भएको छ र अन्य गाउँपालिका तथा नगरपालिकाहरू पनि आंशिक रूपमा प्रभावित भएर अहिले बाढी र यो चाहिँ बाढी र डुबानको प्रकोपमा बाँके जिल्लाको अवस्था भइरहेको हामी चाहिँ जानकारी गराउन चाहन्छौँ।
अब सबैलाई उद्धार गरेर सकियो या अझै बाँकी पनि छन्?
उद्धारको क्रम जारी नै छ। उद्धार गर्ने हामीले अस्ति हिजो र आज पनि विभिन्न किसिमको उद्धार तथा राहतको कार्यक्रमहरूलाई जारी राखेका छौँ। हामीले हिजो मात्रै हेलिकप्टरबाट झन्डै 200 व्यक्तिलाई अलि सुरक्षित स्थानतर्फ हामीले चाहिँ लिफ्ट गरेर ल्याउन सकेका छौँ भने कतिपय 300-400 व्यक्तिहरूलाई सुरक्षाकर्मीहरू नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको परिचालनका माध्यमबाट अलि सुरक्षित स्थानमा ल्याएर राख्न सफल भएका छौँ र यो उद्धार अझै बाँकी नै छ। कतिपय गाउँहरू पुरै डुबानमा परेको हुनाले पुरा सम्पूर्ण गाउँ नै उद्धार गरेर ल्याउनु पर्ने अवस्था पनि सिर्जना भएको छ। त्यो हुनाले सबै उद्धार गरिसकियो भनेर भन्न सकिन्न, केही उद्धारको कामहरू अझै गर्नुपर्ने जस्तो पनि अवस्था देखिरहेको छ।
अब बाढी पीडितहरू चाहिँ अब 2-3 चाहिँ भोकै रहेको अवस्था भनेर खबरहरू पनि आएको छ। अब बाढी पीडितहरूका लागि तत्काल राहत वितरणका लागि चाहिँ के गरिराख्नु भएको छ?
तत्काल राहतको लागि हामीले चाहिँ फुड आइटमहरूमा हामीले चिउरा चाउचाउ बिस्कुट लगायतका खाद्यान्न सामग्रीहरूलाई सङ्कलन गरेर जिल्ला दैपरको उद्धार समिति भन्ने छ त्यस मार्फत चाहिँ निर्णय गराएर परिचालन गरेका छौँ, जसलाई चाहिँ हामीले अलि सुरक्षित स्थानतर्फ ल्याएका छौँ। जहाँ जोखिमपूर्ण बस्ती छ त्यसमा यस्ता सामग्रीहरू उपलब्ध गराएर राहत दिने पहल र प्रयासहरू गरिरहेको छ। अलि बालबालिका वृद्ध बिरामी र त्यस्ता अशक्त अपाङ्गहरू यस्ता व्यक्तिलाई प्राथमिकता दिनुपर्ने गरेर स्थानीय समितिहरूलाई परिचालन गर्न आग्रह गरिरहेका छौँ
र अन्त्यमा यही समस्या चाहिँ बेहोरिरहनु परेको छ बाँकेवासीले। अब यसको चाहिँ अब बाढीको बेला मात्रै यो समस्यालाई चाहिँ अब सबै प्रशासनदेखि लिएर अन्य जुन निकायहरूले पनि गरिराख्नुपर्छ, यसलाई अब दीर्घकालीनका लागि के पहल हुन्छ?
स्थानीय तहहरू आइसकेको छ, उहाँले आफ्ना विकास तथा कार्यक्रमहरू गर्दाखेरि यो प्रकोपले जोखिम नहुने किसिमका कार्यक्रम र आयोजनाहरू गर्नलाई अनुरोध गर्छौँ र आगामी विकासका योजनाहरू बनाउँदा प्रत्येक विकास चाहे खानेपानीको योजना होस् चाहे सिँचाइको योजना होस् चाहे सडकका योजना हुन् दिगो र दरिलो भरपर्दा योजनाहरू बनाऊ, यो बलिया संरचनाहरू मजबुत संरचनाहरू निर्माण गरौँ, प्रत्येक बस्तीहरूमा प्रकोप आउँदाखेरि बस्नुपर्ने स्थानहरू पहिचान गरेर त्यस्ता बस्तीहरूलाई अलिकति सुरक्षित बस्तीहरू बनाऊ, सार्वजनिक भवन विद्यालय तथा चाहिँ सार्वजनिक भवनहरू निर्माण गरेर त्यहाँ चाहिँ प्रकोप भएको खण्डमा आश्रय स्थलको रूपमा परिचालन गर्ने गरेर त्यस्ता संरचनाहरू निर्माण गरौँ र यस्तो प्रकोप हुने बेलामा बस्न सक्ने उपयोगी स्थान कहाँ हुन्छन् त्यो पनि पहिचान गरेर त्यसमा यस्ता पीडित परिवारहरू नागरिकहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु गर्नुपर्छ भन्ने लाग्छ। सबैले सहयोग गऱ्यौँ भने पक्कै पनि यस्ता एकदम विपन्न र जो पीडित वर्ग छन् तिनीहरूको चाहिँ घाउमा मलम लगाउन सकिन्छ भन्ने मलाई लाग्छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी र कमला हमाल। अब अर्को सन्दर्भ, गत शुक्रबारदेखि बाढीको चपेटामा परेका बाँकेका सर्वसाधारणका लागि राहत सङ्कलनमा जनस्तरबाट पनि पहल सुरु भएको छ। जिल्ला दैवीपुरको उद्धार समितिले सरकारी कोषबाट प्रारम्भिक राहत वितरण गर्दै रहँदा जनस्तरबाट पनि सहयोग सङ्कलन सुरु भएको हो दैनिक नेपालगञ्जमा खबर रहेको छ। उता डोटीको सेती नदी र खहरे खोलामा आउने बाढीबाट हुने कटानले डोटीमा सिङ्गो गाउँ नै उच्च जोखिममा परेको छ। शिखर नगरपालिका 11 रहेको बारपाटा गाउँ उच्च जोखिममा परेको हो। नदीको छेउमै रहेको उक्त गाउँमाथिबाट खोलाले कटान गरिरहेको छ भने तलबाट सेती नदीले बगाइरहेको छ। गजेन्द्र बहादुर सिंहले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बाढीबाट प्रभावित 26 जिल्लामा मृत्यु हुनेको संख्या 91 पुगेको छ। गृह मन्त्रालयको हिजो बेलुकाको तथ्याङ्क अनुसार बाढी पहिरोमा परेर 38 बेपत्ता भएका छन् भने 25 घाइते भएका छन्। यसै गरी 2847 घरमा क्षति पुगेको छ। 48,316 घर डुबानमा परेको छ। 21,000 सर्वसाधारण विस्थापित भएको गृहको दावी छ। 3,727 विभिन्न संरचनामा क्षति पुगेको गृह प्रवक्ता रामकृष्ण सुविदीले जानकारी दिनुभयो। यता सरकारी राहत कोषमा अर्बौँ रुपियाँ जम्मा भएर पनि बाढी पहिरो जस्ता प्राकृतिक विपदमा परेका जिल्लाका हजारौँ जनता चिसो र भोकबाट निरन्तर पीडित बनेको खबर छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा 2,12,00,000,000 रुपैयाँ छ। कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको खबर आजको नागरिकमा छापिएको छ।
कैलालीमा बाढीका कारण विस्थापित भएका 1,600 भन्दा बढी परिवार घर फर्कन सकेका छैनन्। विस्थापितहरू 2 दिनदेखि विद्यालय, सार्वजनिक भवन तथा सडकमा बसिरहेका छन्। वर्षापछि नदीमा आएको बाढीले बजनी नगरपालिकाका अधिकांश क्षेत्र र टिकापुरका केही क्षेत्र डुबानमा परेका छन्। उता जिल्ला समन्वय समिति बाजुराका पदाधिकारीहरूले पहिलो बैठकको भत्ता बाढी पीडितलाई दिने निर्णय गरेका छन्। शुक्रबारदेखि तराई क्षेत्रमा भइरहेको बाढी पहिराका पीडितलाई कम गर्न देशैभरिबाट राहत सङ्कलन गरेर सहयोग होस् भनेर आफूहरूले पाउने भत्ता दिने निर्णय गरेको समितिका प्रमुख नरेन्द्र कुमार रोकायले बताउनुभयो। पश्चिम टुडेमा खबर छ।
छिमेकी मुलुक भारतमा 15 अगस्त अर्थात् स्वतन्त्रता दिवसको अवसरमा आतंकी हमला हुन सक्ने आशंकालाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ। सो क्रममा नेपाल भारत सिमानामा पनि सुरक्षा चुस्त बनाइएको भारतीय अधिकारीहरूले बताएका छन्। बाँकेसँग 67 किलोमिटर सिमाना जोडिएको क्षेत्रमा सुरक्षा चुस्त बनाइएको छ। नेपाल सुरक्षाकर्मीले पनि चेक जाँच र आवागमनलाई निगरानी गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेसँग नाका जोडिएको सुइया, रोशनपुर्वा, घोडदौरिया, ककरदरी, सन्तलिया, हिर्मिनिया, रुपेडिया र साईगाउँ क्षेत्रमा सुरक्षा चुस्त पारिएको अधिकारीहरूले बताएका छन्। सो क्रममा हिजो रुपेडिया आवागमन गर्ने यात्रीहरूलाई सघन चेक जाँचको सामना गर्नु पर्यो। आजको दैनिक नेपालगञ्जमा खबर छापिएको छ। पश्चिम डायरीमा धार्मिक पर्वहरूमा वर्षिने व्रतको महत्त्व,
भगवान्को पूजा गरेपछि आता राखेपछि हाम्रो भने जस्तो हुन्छ भन्ने अब हामीहरूको सोच छ, अब त्यसैले हामी व्रत बस्छौँ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
आउना चौतीज नृत्य प्रतियोगिता 2074 सिजन 5 विथ होटल द ग्यालेक्सी दरबार नेपालगञ्जको अडिसन हेर्न भाद्र 4 गते नेपालगञ्जको होटल द ग्यालेक्सी दरबार धम्बजीमा जाऊ।
साथै अडिसनमा उत्कृष्ट प्रतिस्पर्धीहरूले नगद रूप पुरस्कार पाउनुहुनेछ।
आयोजक कृष्णसार एफएम 94 मेगाहर्ज, प्रायोजक होटल द ग्यालेक्सी दरबार नेपालगञ्ज,
सह प्रायोजक यमहा अनलाइन ओभरसिज कारकादो नेपालगञ्ज एस यमहा।
छिटो गर्नुहोस्, मौका नगुमाउनुहोस्।
साथमा नेपाल टेलिकमको मध्यपश्चिम अधिकृत विक्रेता ग्यालेक्सी ट्रेड इन्टरनेसनल सेन्टर प्रणाली नेपालगञ्ज, एमएस ट्रेड इन्टरनेसनल नेपालगञ्ज, खाद्य तथा किराना व्यवसाय संघ, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चौक नेपालगञ्ज, सम्पूर्ण इलेक्ट्रोनिक सामानको अधिकृत विक्रेता, मोबाइल पार्टनर गुप्ता मोबाइल इलेक्ट्रोनिक्स तम्बोजी, जय बागेश्वरी सिमेन्ट प्राली गनापुर, प्राइम लाइफ इन्सुरेन्स नेपालगञ्ज, मिडिया पार्टनर दैनिक नेपालगञ्ज, बागेश्वरी टेलिभिजन नेपालगञ्ज बाँके, मिशन टुडे, नेपालगञ्ज एफएम, प्रतिबोध एफएम, प्रिन्ट पार्टनर नेपालगञ्ज डिजिटल प्रिन्टर, सम्पर्क 081-527-477, 98-582-136 र 98-482-6-77।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। श्रीकृष्ण जन्माष्टमी पर्व र साउने अन्तिम सोमबार पनि एकै दिन मनाइएको छ। यस्ता धार्मिक पर्वहरूमा व्रत बस्ने र विशेष पूजापाठ गर्ने प्रचलन छ। यसैबीच हामीले धार्मिक पर्वहरूमा व्रतको महत्त्व के हुन्छ भनेर नेपालगञ्जको बागेश्वरी मन्दिरमा पूजापाठ गर्न पुगेका व्रतालुहरूलाई सोधेका छौँ। सुनौ साथी शम्भु थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
लक्ष्मी देवी शर्मा, श्रीमान छोराहरू नातिनीना सब घर परिवारलाई रक्षा होस् भनेर कृष्ण भगवानको कृष्ण जन्माष्टमी, आज कृष्ण जन्माष्टमीको पनि व्रत, कृष्ण राधे राधे कृष्णजीको सेवा गरेर बस्नु, सुख शान्ति होस् भनेर भगवान एकदम पाइन्छ, विश्वास छ।
विष्णु खड्का हो, आफ्नो घर परिवार
परिवारलाई सुख शान्ति समृद्धि होस् भनेर कृष्ण भगवानको खुसीमा हामी सब कृष्ण भगवानमै अर्पिसकेको बच्चैदेखि बस्दै आएको व्रत हामी पुर्खैदेखि चलेको चलन हो।
सुमित्रा विष्ट हो। आफ्नो सुख शान्तिको लागि आफ्ना छोरा श्रीमानको लागि राम्रो होस् रक्षता होस् आफू मरे पनि स्वर्गमा बस राम्रो पूरा मनले सोचेको पूरा होस् भन्नको लागि शिव भगवान विष्णु गणेशजीको प्रार्थना गरी कृष्ण चरित्रको आज दिन हामी व्रत बसेको हो।
बिमला बुढा व्रत बसेपछि आफ्नो मनको शान्ति भन्ने एउटा परम्परादै भएर आएको हुनाले अनि व्रत बसेपछि भगवान खुसी हुनुहुन्छ घर परिवारमा सुख शान्ति हुन्छ भन्ने एउटा पहिलेदेखि आस्था भएको हुनाले इच्छा पासन बसिन्छ।
पहिलेदेखि गरिरहेको है जुन कृष्णको बर्थडे मनाउने भनी भन्छन् के अरे पुरा पुराणहरूले। अब शिवजीको पूजा पनि अन्तिम सोमबार भयो राम्रो हुन्छ भनेर सबैले पूजा पाठ गर्छौँ।
बृन्दा मल्ल यो पुर्खैदेखि चलिआएको हाम्रो हिन्दू धर्म संस्कृति अनुसार चाहिँ अब आजको दिन चाहिँ श्री कृष्ण भगवानको जन्म भएको भगवानको पूजा गरेपछि आशा राखेपछि हाम्रो भने जस्तो हुन्छ भन्ने अब हामीहरूको सोच छ। अब त्यसैले हामी व्रत बस्छौँ पूजा गर्छौँ भगवानको।
म यहाँ लामी छाने राति 12 बजे कृष्ण जन्मिनुहुन्छ त्यही भएर व्रत बस्ने अनि अब भजन कीर्तन गर्ने पूजा गर्ने राम्रो हुन्छ सुख शान्ति हुन्छ मनलाई शान्ति हुन्छ सब घर परिवारलाई राम्रो होस् सुख शान्ति होस् भनेर बस्नु।
हुम्ला रोडीकोटकी निरुता शाहीको सुत्केरी हुने समय भदौ 1 गतेलाई दिएको छ। घरमा सुत्केरी हुन समस्या भएपछि 3 दिन पैदल हिँडेर सिमकोट पुगेकी निरुताले नेपालगञ्ज जान टिकट खोजेको 9 दिन भयो तर उहाँले अहिलेसम्म टिकट पाउनु भएको छैन। उहाँ जस्तै थुप्रै यात्रुहरू अलपत्र पर्नु भएको छ। हवाई यातायातको एकमात्रै विकल्प भएको हुम्लामा निजी विमान कम्पनीले स्थानीय यात्रुभन्दा भारतीय पर्यटकलाई प्राथमिकता दिएपछि बिरामी र काम विशेषले जिल्ला बाहिर जान तयार स्थानीय हप्तौदेखि सिमकोट विमानस्थलमै अलपत्र परेका हुन्। सीमित ट्राभल एजेन्सीको फोनका आधारमा सबै टिकट रोकेर स्थानीयलाई पछ्याउने गरिएको पाइएको छ। नवराज महतराले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
पश्चिम नेपाल दैनिकका प्रकाशक सम्पादक तथा रेडियो पश्चिम नेपालका प्रबन्ध निर्देशक स्वर्गीय कर्ण बोहराको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ। देवकोटा नगरपालिकाले सुदूरपश्चिमका पत्रकार बोहराको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको खबर नागरिकमा छ। उता बाजुरा जिल्लामा औषधि खरिद प्रक्रिया अन्यल बनेको छ। स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव देख्न थाले पनि खरिद प्रक्रिया भने सुरु गरिएको छैन। यता रुकुममा प्रवेशद्वार मानिने झुल्नेटा बजार दिनानुदिन कुरूप बन्दै गएको खबर छ। बजारबाट निस्किने फोहोर व्यवस्थापन नहुँदा बजार कुरूप र दुर्गन्धित हुँदै गएको छ। उता पूर्वी रुकुममा मगर समुदायको बाक्लो बस्ती छ। भूमेरा पुथा उत्तरगङ्गा गाउँपालिकामा करिब 70% मगर समुदाय छन्। त्यहाँ आउँदा पाहुनालाई जाँडले स्वागत गरिन्थ्यो। चाहे सरकारी होस् वा गैर सरकारी जुनसुकै संस्थाबाट आउने व्यक्तिलाई जाँड दिएर स्वागत हुन्थ्यो तर आजभोलि जाँडको सट्टा पानी दिने गरिन्छ। आजको नागरिकमा गणेश विकले खबर लेख्नु भएको छ। उता बछाङ मस्टा गाउँपालिका 2 का जमुना ओखाडाले गाउँपालिकामै पहिलो जग्गा धनी महिला बन्नुभएको खबर आजको नागरिकमा जगत खड्काले लेख्नु भएको छ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बाँकेको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। नेकपा एमाले प्रदेश नम्बर 6 को भेलालाई सम्बोधन पश्चात फर्कने क्रममा नेता खनालले बाँकेको शमशेरगंज टिकुलीपुरका बाढी पीडितसँग भेटघाट गर्नुभएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
सिँचाइ विकास डिभिजन कार्यालयमा योजना सम्पन्न नगरेरै रकम कुम्ल्याउने गरिएको पाइएको छ। नभएको कामलाई सम्पन्न भएको मूल्याङ्कन गर्दै स्थानीय उपभोक्तासँग मिलेर डिभिजन कार्यालयले रकम भुक्तानी दिने गरेको खबर आजको नागरिकमा जनक केसीले जाजरकोटबाट लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। स्थानीय तहहरूले यति बेला नीति तथा कार्यक्रमहरू र बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका छन्। स्थानीय तहले नीति तथा कार्यक्रमहरू बनाउँदा दिनुपर्ने प्राथमिकताका विषयमा नागरिक मत केन्द्रित रहेको छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 5 का गोकर्ण नेउपानेको विचार।
अहिले बन्ने नीति तथा कार्यक्रम जनताको हितको निम्ति होस् जनताको विकासको सुनिश्चित बनोस् जनताले सोचेका कुराहरू जुन आफूले चाहिँ सोचेर आफ्ना चाहिँ प्रतिनिधिहरू चुनेर पठाइरहेछन् सपनाहरू दिइरहेछन् तिनलाई पुरा गर्ने खालको नीति तथा कार्यक्रम बनोस् भन्ने चाहेको छु। दोस्रो कुरा नीति त्यस्तो बनोस् कि कुनै पनि विकासको बाधक बन्ने नीति नबनोस् जस्तै अब हाम्रो हरेक वर्ष बजेट आउँछ कतिपय बजेटहरू नीतिको कारणले गर्दा समयमा चाहिँ त्यसको चाहिँ बजेटको कार्यान्वयन हुन पाउँदैन बजेटहरू फ्रिज भएर जाने हुन्छ हरेक वर्ष बजेटहरू अन्तिम मसान्तमा आइसकेपछि मात्रै यसको कार्यान्वयनको कुरा चटारो परेर मान्छेहरू हरेक ठेकेदारदेखि लिएर अफिसका कर्मचारीदेखि हरेक मान्छेलाई चाहिँ हतार पतारमा चाहिँ काम गर्ने अवस्था आइरहेको छ। यस्तो अवस्थामा चाहिँ हाम्रो नीति तथा कार्यक्रम कस्तो भन्नुहोस् भने कुनै पनि काम गर्नु पर्यो, बजेट गर्नु पर्यो, विकास गर्नु पर्यो, कार्यान्वयन गर्नु पर्यो भने हरेक समयभित्र गर्नु पर्यो। राष्ट्रिय एउटा नीति तथा कार्यक्रमको यस्तो भन्नुहोस् कि एउटा क्यालेन्डर जस्तो भन्नुहोस् जसले गर्दाखेरि आज यो काम बन्यो भोलि यसभन्दा पछि अर्को थप काम बन्नेछ, होइन कि आज काम हामीले भोलि गरौँला भनेर छोड्ने खालको नीति तथा कार्यक्रम बन्यो। र यदि त्यो नीतिलाई कार्यान्वयन गराउने बेला नियमन गर्ने निकाय चाहिँ कमजोर भयो भने हामीले चाहिँ सोचेको अपेक्षा गरेको चाहिँ राष्ट्र उन्नति विकास समृद्धि समाज एउटा हामीले स्मार्ट सिटीका कल्पना गरेका कुराहरू पुरा गर्न सक्दैनौँ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विस्थापित बाढी पीडित भोकभोकै सबै ठाउँमा राहत नपुगेको गुनासो उद्धार र राहतमा कमी हुन नदिन गृह मन्त्रीद्वारा बाँकेका सरकारी अधिकारीलाई निर्देशन।
बाँकी र बर्दियाका विभिन्न साना सडक भत्किँदा बाटो अवरुद्ध, तीन दिनदेखि अवरुद्ध पूर्व पश्चिम राजमार्ग सुचारू।
विभिन्न संस्था तथा निकायद्वारा राहत सङ्कलन सुरु, हवाई टिकट नपाउँदा हुम्लाका सर्वसाधारणलाई शास्ति।
र भारतको 70 स्वतन्त्रता दिवस, सीमा क्षेत्रमा सुरक्षा कडाई, ड्युटीमा 200 घर बाढीको उच्च जोखिममा।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी कमलसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज साउन 31 गते मङ्गलबार, अगस्त 15 तारिक, आज कृष्ण जन्माष्टमी 15 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।